بسم الله الرحمن الرحيم. گزشتہ کل عرض کیا تھا کہ حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا امت پر بہت بڑا احسان، اتنی صدیوں تک تو مخلوق دیکھتی رہی ہوگی آپ کے کارناموں کو، یاد کرتی رہی ہوگی، لیکن اب جب یہ ہمارے سامنے سلفیت کا جو فتنہ ہے اس کو دیکھ کر ہمیں اندازہ ہوتا ہے کہ کتنا بڑا امت پر احسان، اور ہم سرسری نگاہ سے یہی دیکھتے ہیں کہ حضرت امام اعظم، امام اور پھر اعظم، یعنی سب سے بڑے امام، اعظم کے معنی کیا، امام تو خود امام ابو حنیفہ رحمۃ اللہ علیہ کے زمانے میں بھی الگ الگ ملکوں میں الگ الگ جگہ، جیسا کہ اہل مدینہ کے اس وقت مسلم امام امام مالک رحمۃ اللہ علیہ، اور خود آپ کے زمانے میں سفیان ثوری، ان کے متبعین بھی تھے، لیکن ان تمام میں امام ایک ہی بس، کون؟ امام اعظم ابو حنیفہ، سب سے بڑے امام. اور اس کی مثال کل میں نے آپ سے عرض کیا تھا، آپ کو سمجھ میں آ گیا ہوگا کہ کیسے رجال تیار فرمائے امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ نے، کہ ایک نوجوان پہنچتا ہے عبداللہ ابن مبارک، تو امام مالک رحمۃ اللہ علیہ جن کے یہاں ایک ایک شخص کی ایک ایک حرکت کو، اس کی نظر کو، ہر چیز کو دیکھا اور ناپا جاتا تھا، تب جا کر انہیں باریابی اور مسافے کی اجازت ملتی تھی، تو وہاں دیکھتے ہی کیسے گرویدہ ہو گئے امام مالک رحمۃ اللہ علیہ کے، بٹھا رہے ہیں اپنی مسند پر ساتھ بٹھا رہے ہیں. اور پھر پوچھ رہے ہیں کہ ما یقول فی ہذہ المسئلہ اصحابک، کہ تمہارے اصحاب کیا کہتے ہیں. تو ان تمام کو یہ بھی پتا تھا کہ یہ تنہا ایک شخص نہیں ہے، پوری ایک جماعت ہے، جیسے عالمگیری کسی ایک عالم کا کارنامہ نہیں بلکہ ساری دنیا، اس وقت کی دنیا اسلام کی سب سے بڑی روئے زمین کی سلطنت اور حکومت، اور سب سے علمی اور روحانی طور پر علم سے روحانیت سے رنگی ہوئی اسلامی حکومت عالمگیر کی، وہ اس کی پسے پشت، اور اس نے منتخب سارے اتنے بڑے ہندوستان جو برما سے لے کر مشرق میں پتہ نہیں کہاں تک دائرہ اس کا پھیلا ہوا تھا، تو وہاں اتنے بڑے ملک سے اس نے نمائندے تیار کر کے دیے کہ یہ 10 آدمی ان کے بڑے یہ، یہ 10 آدمی ان کے بڑے یہ. تو 40 اور 50 کے درمیان علماء نے سال ہر سال بیٹھ کر وہ عالمگیری تیار کی جو آج تک دستور، اسلامی دستور مانا جاتا ہے. تو اس کے پیچھے بھی میں نے عرض کیا، دوستو یہ مانگنے کا وقت ہے، اپنے آپ کے لیے مانگیں، اپنی نسلوں کے لیے مانگیں، کہ وہاں جلسے میں نے عرض کیا تھا کہ یہ سارا کارنامہ عالمگیری، اور کہاں وہ مغل امپائر کے سلاطین، وہ مرحوم ہو چکے، اللہ انہیں معاف فرمائے، مگر ان کی کہاں وہ ساری عیش پرستی اور کہاں عالمگیر، تو انہی میں سے عالم اس مغل خاندان کے رخ کو بدلنے والی ایک شخصیت وہ ملا جیون، وہی اور پہلے اور آخری آدمی، کیونکہ جو کچھ ذہن بنا عالمگیر کا وہ اس ایک آدمی سے بنا، وہ ان کے استاد، اول سے اخیر تک ان کے استاد وہی، आलमगीर के उस्ताद मुल्ला जीवन और उनकी रूहानियत के किस्से, इश्क नबवी के किस्से मैंने आपको सुनाए थे, क्या उनका इल्म था क्या। तो जिस तरह ये एक आलमगीरी, एक किताब किसी एक शख्स की या दो चार अफराद की लिखी हुई किताब नहीं है, बल्कि पूरे पूरी दुनिया के तमाम अहले इल्म में से चुनिंदा मुंतखब लोगों का कारनामा है, और वो सारा का सारा मुल्ला जीवन के खाते में जाता है कि उनकी रूहानियत उसके पीछे थी कार फरमा। तो ये इमाम आज़म अबू हनीफा रहमतुल्लाह अलैह के पीछे तो कोई हुकूमत नहीं थी, हुकूमतें तो उनके दर पे थी, उनकी पुश्त पर कोई नहीं था। इसीलिए तो सजदे की हालत में जहर खिलाया गया, सजदे की हालत में जेल खाने में आपकी वफात हुई है। और ये तो कोई आखिर एक ही किस्सा नहीं था, तो सारी उम्र इसी में गुजरी उनकी, एक मसलक की बिना पर, कि वो देखते रहे बनू उमैया के ज़माने से जो अहले बैत के साथ ज़्यादती हो रही है, इसको वो बर्दाश्त नहीं कर सकते थे। तो इनका हमेशा ताल्लुक रहा अहले बैत के साथ, तो जो हुकूमत आती तो उनकी निगाह इन पर होती कि अगर ये ज़रा सा किसी को इशारा करेंगे तो हमारी हुकूमत का तख्ता उलट जाएगा, कि अहले बैत इनके साथ हैं और ये दिलो जान से अहले बैत के साथ हैं। मगर इसकी परवाह न करते हुए अपना मिशन कभी नहीं बदला, अकीदा कभी नहीं बदला। जो उनकी सोच थी, उनका मिजाज था अहले बैत की मुआवनत और मदद और उनका साथ देना, और ये बरमला इसका इजहार कि ये अहले बैत इसके हकदार हैं। तो इन तमाम के बावजूद हज़रत इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह का फ़िक़्हा उस वक्त भी फैला। आपकी वफ़ात के बाद एक मुस्तकिल मुहिम चली इमादत मज़हब अबी हनीफ़ा, हुकूमतें उसके पीछे, दूसरे दुश्मनान इस्लाम उसके पीछे, कि इस मज़हब को ख़त्म करो दुनिया से, मगर ख़त्म कर सके क्यों नहीं कर सके, कि उसके पीछे रूहानियत थी, ज़बरदस्त रूहानियत। कि हज़रत इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह एक शख्स अब्दुल्लाह इब्ने मुबारक, उनका हाल मैंने आपको बयान किया कैसे अज़ीमुश्शान, उनके एक शागिर्द दाऊद ताई, ये जो हमारे रूहानी सलासिल हैं सब में सबसे बड़ा नाम आता है किनका, दाऊद ताई रूहानी सलासिल में। तो ये दाऊद ताई इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह के शागिर्द, और कैसे शागिर्द, कि आप जो हर साल बुखारी शरीफ की आखिरी हदीस सुनते हैं उसमें सबसे पहला लफ्ज़ आता है इमाम बुखारी रहमतुल्लाह अलैह फरमाते हैं हद्दतनी मोहम्मद इब्न अशकाब क़ाल हद्दतना मोहम्मद इब्न फुदैल। तो ये मोहम्मद इब्न अशकाब इसी तरह बयान करते हैं, वो फरमाते हैं मोहम्मद इब्न अशकाब के हद्दतनी रजुल मिन अहले दाऊद अत्ताई कि उन्होंने मुझे ये सुनाया। चलिए हमारा वक्त ख़त्म हो गया, दुआ करते हैं अल्लाह तबारक व ताला इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह को हमारी तरफ से भी हज जज़ाए खैर अता फरमाए, और अल्लाह ताला उनके मसलक पर हमें बाकी रखे, हमारी नस्लों को बाकी रखे, और जिस तरह वो रमज़ान मुबारक में अपनी तिलावत दुगना फरमा देते थे कि एक कुरान दिन में एक रात में, अल्लाह ताला उनकी तरह हिम्मत करने की हमें भी तौफीक अता फरमाए।